नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम तातो बहसमा। कार्यक्रम तातो बहसका साथमा म नवराज पनेर उपस्थित भएको छु। दिनेश एफएम 93.8 मेगाहर्ज सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम तातो बहसमा स्वागत गर्न चाहन्छु। हिजो मात्रै निर्मला पन्तको हत्या प्रकरणमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। खास गरी त्यो प्रतिवेदनमा प्रहरीले अनुसन्धानका क्रममा थुप्रै पटक गल्ती गरेको भेटिएको छ र ती प्रतिवेदनमा पनि उल्लेख गरिएको छ। आज त्यही विषयमा हामी कार्यक्रम तातो बहसमा छलफल गर्छौँ। त्यसका लागि तपाईँको पनि कुनै धारणा छ भनेपछि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 091410216 तपाईँ फोन गर्न सक्नुहुन्छ। खास गरी निर्मला पन्तले झन्डै 2.5 महिनाभन्दा बढी भइसक्यो, अब न्याय पाउँछन् भन्ने एकातिर आशा पनि पलाएको छ छानबिन समितिको प्रतिवेदन सार्वजनिक भइसकेपछि, र यो विषयमा हामी छानबिन समितिका सदस्य वीरेन्द्र केसीसँग पनि कुराकानी गर्नेछौँ। र अहिले चाहिँ छानबिनलाई लिएर, छानबिन समितिको प्रतिवेदनलाई लिएर निर्मला पन्तको न्यायको लागि लामो समयदेखि आन्दोलनमा अगुवा गर्दै आउनुभएकी एकजना महिला अधिकार कर्मी शारदा चन्दसँग हामी कुराकानी गर्छौँ, र उहाँलाई मैले कार्यक्रममा स्वागत गरेँ। चन्दजी, यहाँलाई कार्यक्रम तातो बहसमा स्वागत छ।
धन्यवाद।
निर्मला पन्तको हत्याको विषयमा छानबिन गर्न गठित एउटा समितिले प्रतिवेदन प्रस्तुत गरेको छ, पेश गरेको छ हिजो मात्रै। अब के लाग्छ तपाईँलाई, निर्मला पन्तले न्याय पाउँछन्, तपाईँहरूको आन्दोलनले सार्थकता पाउँछ?
हिजो मात्र उच्च छानबिन समितिले तयार पारेको प्रतिवेदन नेपाल सरकारले हिजो मात्र सार्वजनिक गरेको छ। यो प्रतिवेदन कञ्चनपुर राशि र राष्ट्रका जनतालाई हात्ती आयो आयो फुस्छ। सर्प पनि मर्ने, लट्ठी पनि नभाँचिने खेल यो समितिका सदस्यले फेरि जनताको आँखामा धुनाल्ने काम, जनतालाई अल्झाइरहने काम, जनतालाई बेकुफ बनाउने काम यो प्रतिवेदनमा उल्लेख छ। र यो प्रतिवेदन वास्तवमा जुन राष्ट्रका जनता, जुन कञ्चनपुरवासीले चाहेका वास्तविक हत्यारा को हो भन्ने नेपालका जनताले चाहेका हुन्, राष्ट्रका जनताले चाहेका हुन् र सुदूरपश्चिमका जनताले चाहेका हुन्। जति कुराहरू अहिले तपाईँ हेर्नुहुन्छ प्रतिवेदनमा कति मिस्टेक छ, हिजो रातिदेखि यो प्रतिवेदन 36 पन्नाको मैले पनि अध्ययन गर्दा गर्दा मेरो दिमागले म पनि आफ्नो डिप्रेसनमा जान्छु जस्तो मलाई भइसक्यो।
के चाहिँ मिस्टेक देख्नुभयो त्यो प्रतिवेदनमा तपाईँले?
प्रतिवेदनमा तपाईँ पहिलो कुरा त यसमा के छ, मैले एक दुईवटा कुरा लेखेको छु। निर्मला पन्तको हत्या छानबिन समिति प्रतिवेदन सम्बन्धमा शब्द श्रृङ्गार गर्दा जनभावलाई सम्बोधन गर्न खोजिएको जस्तो देखिन्छ, तर सारमा अपराधी मतियाहरूको रक्षे कपच गरे जस्तो देखिन्छ। होइन, मृतकको साइकल देख्ने सोझो चौधरीलाई शङ्कापथ देखाउने गरी प्रतिवेदनमा आएको, तर चौधरीले बचाउन लुकाउन पुलिस देखे राज्य नै लागेको हुन सक्ने विश्वास गर्न नसकिने।
तर त्यो प्रतिवेदनमा
देखाएको छ नि,
त्यो प्रतिवेदनमा स्पष्ट रूपमा भनिएको छ प्रहरीले पटक पटक गल्ती गर्यो छानबिनका क्रममा भनेर, त्यसमा पनि सहमत हुनुहुन्न यहाँहरू?
होइन, त्यो त प्रतिवेदनमा त्यो कुरा त उहाँले जो कञ्चनपुरवासीले भनिरहेका छन्, कञ्चनपुरवासीको आँखाको अगाडि जानी जानी प्रहरीले त्यत्रो परमाण नष्ट गरेको छ, कञ्चनपुरवासी दोषी छन् भने त्यो त थाहा छ नि कञ्चनपुरवासीलाई, प्रहरीले यति परमाण नष्ट गरेको छ भन्ने कुरा त थाहा छ नि। नौलो कुरा के ल्याएको छ प्रतिवेदनमा, तिनवटा कुरा ल्याएको छ, जे कञ्चनपुरवासीले बोलेका भोइसहरू ल्याएको छ ती भोइसहरूलाई तोडमोड गरेर यो प्रतिवेदनमा उल्लेख गरेको छ। कति मिस्टेक छ तपाईँ अहिले हेर्नु सक्नुहुन्छ, प्रहरीले भाद्र 4 गते एउटा मेन्टल डिस्टर्ब भएको यो प्रतिवेदनमा उल्लेख छ, मेन्टल डिस्टर्ब भएको मान्छेलाई सार्वजनिक गर्यो, त्यसपछि त्यहाँका जनताले विरोध गर्यो, म छोटकै भन्न चाहेको विरोध गर्यो भने त्यहाँ के लेख्छ, के लेख्छ, आन्दोलन भएको थियो भनेछ। साउन 7 र 8 गते प्रदर्शनकारीले उत्तेजित र उग्र रूप समूहमा सरकार र प्राइभेट सम्पत्ति तोडफोड गरेछ लेखेछ। साउन 7 र 8 गते प्रदर्शनकारीहरूले लेखेको छ, जबकि निर्मला तपाईँको 10 गते हराएकी हुन्, 11 गते लास भेटिएको भने साउन 7 र 8 गते यहाँ कहाँ भेटिन आयो त? साउन सात र आठ गते निर्मला त घरमै थिइन् जिउदी थिइन् सात र आठ गते नि प्रतिवेदीले मारिदियो निर्मलालाई झुट कुराहरू यस्ता प्रतिवेदनमा लेख्न पाइन्छ
तपाईँहरूको त्यसो भए त्यो प्रतिवेदनमा चाहिँ कुनै पनि सहमति छैन त्यो प्रतिवेदन एकदमै कसको स्वार्थमा आयो होला त्यसो भए
यो प्रतिवेदन वास्तविक हत्या लुकाउने स्वार्थमा प्रतिवेदन आएको छ तपाईँ अहिले पुरै प्रतिवेदन तपाईँले अध्ययन गरिसक्नु भएको छ माला छ कञ्चनपुरवासी सबैले अध्ययन गरिसकेको छ यो प्रतिवेदन त यस्तो हावाको तालमा यत्रो तिस तिस दिनसम्म नेपाल सरकार ढुकुटी सकिसकेपछि जनताको विश्वासमा खेलबाट गर्न आउँछ त यो कार्य समिति सदस्यहरूलाई यो टोलीलाई आज प्रतिवेदन यो हावाको तालमा उहाँले चाहिँ तपाईँको प्रतिवेदन तयार गर्ने आज सरकारले यो प्रतिवेदनलाई अहिले के तपाईँ केसीको राय पनि मैले लेखेको छ तोड मोड गरेर चाहिँ नि त्यही प्रतिवेदन सार्वजनिक गरेको छ राष्ट्रका जनता कञ्चनपुरवासी वासीले तपाईँको चाहिँ यो चाहेका होइनन् निर्मला हत्याराको हो हत्यारालाई सार्वजनिक गर्नुपर्छ हत्यारालाई नाम किटाइन किटानी साइज जा त्यो प्रतिवेदनमा उल्लेख गर्नुपर्छ भन्नेको छ शङ्काको दायरामा त प्रहरलाई राखेको छ शङ्काको दायरामा बम रोशनीलाई चाहिने पनि त्यहाँ राखिएको छ र रोशनी चाहिने निर्मला र रोशनी त्यो दिन चाहिने निर्मला घरमा नआएको र साइकल सहित कतै गएको र ट्युसन पनि पढ्न नगएको रोशनी बमले चाहिने ट्युसनको नामै किटान गरेको छ रिक्वेस्ट गरेको आज हामी ट्युसन पढ्न म आएको भनिदिउँ त्यहाँ रिक्वेस्ट गरेको भन्ने कुरा पनि केही कुरा केही केही कुरा त त्यहाँ पनि परमाणसहित खोलेको छ जो रोशनी बम र बबिता बमका कुरा पनि त्यहाँ खोलेको छ अब नेपाल सरकारले यसैलाई नै आधार यसैलाई नै परमार मानेर यदि अब बमका दिदी बहिनीहरूलाई कोरा लगाउने र बमका दिदी बहिनीलाई यदि कारबाही कटघरमा उभाउने हो र प्रहरीका केही केही कुराहरू प्रहरीको पनि यसमा सर्प पनि मरोस् लत्ती पनि नभाँचोस् भनेर चाहिँ केही केही प्रहरीका कुरा पनि आएका छन् जो जो प्रहरीहरू यसमा किटान सहित एक दुई शङ्कापद हुँदाहरू छन् त्यसलाई नै कोट गरेर यदि नेपाल सरकार ती परिवारलाई कुरा लाउने हो भने हत्यारा जनताको सामान्य आउन सक्छ नेपाल सरकारलाई पनि अब हत्यारा चाहिँ तपाईँको चाहिँ को भन्नको लागि पहिचान गर्न पनि सजिलो हुन्छ र यो पुरै प्रतिवेदन स्वीकारजनक छ भनेको छैन भनेको छैन केही कुराहरू यसमा आफैमा सराहनीय आफैमा स्वागत योग्य छन् भने केही धेरै मिस्टेकहरू छन् धेरै मिस्टेक जनतालाई गुहा पार्ने जनतालाई बेकुफ बनाउने खालको प्रतिवेदन छ र वास्तवमा भन्नुपर्दा कञ्चनपुरवासीले यो प्रतिवेदन यस्तो प्रतिवेदन आउला भनेर कल्पना पनि गरेका थिएनन् सोचेका पनि थिएनन् र वास्तवमा निर्मलाई न्याय पाउने किसिमको प्रतिवेदन आउँछ भन्ने विश्वासमा कञ्चनपुर जिल्लाका हामी वासीहरू बसेका थियौँ आज यो सार्वजनिक भएको प्रतिवेदनले हाम्रो चाहिने मन दुखाएको छ हामीलाई निराश पारेको छ वास्तवमा यो प्रतिवेदनले निर्मलाले न्याय पाउँछ कि पाउन्न भन्ने शङ्का र उपशङ्का फेरि यो प्रतिवेदन शङ्काको घेरामा रहेको छ
तपाईँलाई के लाग्छ यो प्रतिवेदनमा उल्लेखित जुन जुन बुदाहरू छन् अनुसन्धानको मुद्दा पनि यसरी सुरुवात गर्नुहोस् भनेर पनि उल्लेख गरिएको छ त्यही अनुसार अनुसन्धान भयो भने निर्मला पन्तले न्याय पाउँछन् होला
अब त्यसो त्यो अब हेर्नुहोस् नेपाल सरकारमा भर पर्छ गृहमन्त्रीज्यूमा भर पर्छ अब यसो अघि मैले भनिसकेँ यसमा केही दुई तिनवटा पोइन्ट यदि नेपाल सरकारले सिरियसली लिदिने हो भने हत्यारा पत्ता लाग्न सक्छ जस्तै अघि मैले भनिसकेँ एउटा त त्यही बम बहिनीको कुरा त्यसमा मजाले त्यो चाहिँ एकदम सराहनीय छ त्यसलाई हामी स्वागत पनि गर्न चाहन्छौँ त्यो बुद्धालाई यसरी चाहिने यो ठाउँमा मिस्टेक भएको छ बबिता बम रोशनी बमको कुरा त्यहाँ उल्लेख छ र ट्युसन कुराहरूको आएको छ ट्युसन सेन्टरमा गएर रिक्वेस्ट गरेको छ हामी 11 गते ट्युसन पढ्न आएको भनिदिनु होला भन्ने कुरा त्यहाँ 10 गते र 11 गते नै हामी ट्युसन पढ्न आएको भन्ने कुरा रिक्वेस्ट गरिदिनु होला भने ट्युसन सेन्टरको प्रमुखले नै त्यहाँ नाम किटानसहित त्यहाँ सार्वजनिक गरेको छ एउटा त्यो पोइन्ट पनि आफूमा राम्रो पोइन्ट छ त्यसै गरेर तपाईँको चाहिने प्रहरीहरूको पनि त्यसमा दुई तिनवटा अब यसरी प्रमाण नष्ट गरिएको कञ्चनपुरका वास जनता र हामीले सोधपुछ गर्दा यो यो फेला परेको भन्ने कुरा पनि त्यसमा किटान छ, त्यो पनि ठिकै छ। र यी सबै कुराहरू त जनताहरूले पहिलेदेखि भनिरहेका छन्। कञ्चनपुरका वासीहरूले निर्मला रोशनीको घरमा गएको, त्यहाँदेखि हराएको, प्रहरीले त्यो घरमा खान तलासी गरिएन, प्रहरी बोलाउँदा प्रहरी आइदिएन, निर्मलाको शरीरको सुरुवाल धोइएको हो, अम्बाको बोटो काटिएको हो, निर्मलालाई यो गरेको ऊ गरेको जानी जानी सबै परमा नष्ट गरेको हो, परले एउटा मेन्टल डिस्टर्ब भएको मान्छेलाई सार्वजनिक गर्यो, त्यसपछि तपाईँको त्यहाँ त्यत्रा जनताले निर्दोष सार्वजनिक गर्यो भनेर आन्दोलन गरे, गोली चल्यो, पछि अदालतले त तपाईँलाई मेन्टल डिस्टर्ब भएको मान्छेलाई तपाईँको साधन तारिखले छोड्यो नि। यो त जनता बोलिरहेका कुरा हुन् नि।
एउटा यहीँनिर मैले हाम्रो उच्च स्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीज्यूलाई पनि जोड्न चाहे, यहीँनिर हाम्रो टेलिफोन सम्पर्कमा जोडिनु भएको छ, उहाँसँग पनि तपाईँले उठाएका प्रश्नको हामी जिज्ञासा लिनेछौँ। हजुर वीरेन्द्रजी, उहाँ जोडिने क्रममा हुनुहुन्छ। खास गरी जुन छानबिन समितिले प्रतिवेदन पेश गर्यो त्यसमा वीरेन्द्र केसीज्यूले नै एकपटक बिचमा राजीनामा दिनुभयो, त्यसपछि फेरि फिर्ता आउनुभयो, यो हेर्दाखेरि चाहिँ तपाईँलाई के लागेको थियो? त्यो प्रतिवेदन साँच्चिकै यो जनताले माग गरे अनुसार नै आउँछ होला जस्तो लागेको थियो? हजुर केसीज्यू स्वागत छ यहाँलाई कार्यक्रम तातो बसमा। यो हामीले कञ्चनपुरमा जो निर्मलाका लागि न्याय माग्दै आन्दोलन भइरहेको छ, त्यो आन्दोलनको अगुवा शारदा चन्द पनि हामीसँग हुनुहुन्छ। खास गरी उहाँले प्रतिवेदनमा धेरै कुरा शङ्का देखाउनु भयो। यो प्रतिवेदन अपराधीलाई जोगाउने किसिमले आएको छ, एक दुईवटा बुदा बाहेक धेरै बुदाहरू यो प्रतिवेदनमा गलत छ भनेर उहाँले आरोप लगाउनु भयो। के चाहिँ हो यो, कसरी आएको हो यो प्रतिवेदन?
होइन, अब उहाँले कसरी बुझ्नुभयो गलत र चाहिँ अब राइटमा भन्न सक्दिनँ होइन। अब मैले भन्नु पर्दा चाहिँ हामी एक महिनापछि घटनास्थलमा गएको मान्छेले अनि तपाईँको प्राप्त प्रमाणको आधारमा सम्बन्ध आँखाले के हामीले यही अपराधी हो भन्नको लागि मेरो आँखाले देखेको हुनु पर्यो, समितिका आँखाले देखेको हुनु पर्यो र अन्य प्रमाणहरूले पनि हामीले के मान्छेसँग चस्मदी प्रमाण देखेको हुनु पर्यो कि सम्बन्धित संदिग्ध व्यक्तिहरूले मैले गरेको हुँ भनेर भनिदिनु पऱ्यो। यो दुईटा कुरामा बाहेक यसको अर्को विकल्प चाहिँ छैन। अहिले धेरै कुराहरू त्यहाँभित्र आएका छन् जस्तो त्यहाँभित्र प्रष्ट रूपमा भनेको छ। पहिला कानुनको विषय पनि बुझ्नु पऱ्यो, किनभने तपाईँको फौजदारी मुलुकी अपराध संहिताले के भन्छ, त्यहाँ प्रष्टै लेखिदिएको छ तपाईँको स्याम्पल चेन्जको चाहिँ पत्र पठाइएको विषयमा, अम्बालाई प्रमाणमा नलगेको विषयहरू, अम्बा भने त्यत्रो चाहिँ सबैलाई चाहिँ त्यो झ्यालीको विषय बनेको छ, बुझ्नुलाई रुख काटेको छ, त्यो अम्बालाई चाहिँ कुनै पनि मुचुल्कामा चाहिँ अम्बालाई प्रमाणको रूपमा लगिएको छैन। र अर्को तपाईँको बालिकाको कपडालाई जलाइएको छ, मृतकको बाबु चाहिँ 11 गते छैन, 11 गतेको नाममा उसको नाममा चाहिँ ल्याप्चे छल्छाप गरिएको छ, होइन यी लगायतका विभिन्न कुराहरू त्यहाँभित्र धेरै कुरा म अहिले सन्चो नभएर मैले हेर्न सकिरहेको छैन, त्यसलाई मैले अस्तिबार छैन, तर त्यहाँभित्र धेरै कुरा लेखेको छ। 5 तपाईँको 4 दर्जन जति 45 वटा टिप्पणी त्यहाँभित्र छन् र बुदा नम्बर चाहिँ 8, 9, 10, 11, 12, 13, 14, 15, 16 जुन विषयहरू छन् त्यसमा चाहिँ फौजदारी मुलुकी अपराध संहिताको दफा 89 त्यस्तो कार्य गर्नु भनेको तपाईँको नक्कली काम गर्नु भनेको चाहिँ कुनै पनि न्यायलाई प्रभावित गर्न चाहिँ खोजिनु हो। त्यो प्रभावित गर्ने मान्छेलाई 5 वर्षसम्म सजाय गर्छ हुन्छ भनेर भनेको छ भने दफा 36 त्यस्तो काम गर्ने मान्छेहरू कुनै पनि कार्यले गर्ने भनेको मतियारको रूपमा चाहिँ काम गरेको बुझिन्छ भन्ने कुरा भनेको छ। सायद तपाईँहरूले त्यहाँ हेर्नुभयो होला त्यो टिप्पणीको त्यो के प्रतिवेदनमा चाहिँ मेरो थप मत फरक मतको रूपमा पनि मैले त्यसमा चाहिँ राखेको छु। बाँकी कुराहरू ती 4 दर्जन कुराबाटै हेर्दा, किनभने हामीले कानुनकै एङ्गलबाट हेर्नुपर्छ, अनुमानको भरमा आशंकाको कुरा गरेर लेख्यो भने त्यसले चाहिँ भोलि अदालतमा प्रमाणको रूपमा पनि लिँदैन। त्यसले जे जे कुराहरू हामीले प्राप्त मात्रामा चाहिँ जे जे कुराहरू हामीले प्राप्त गऱ्यौँ ती प्राप्त गरेका कुराहरू संलग्न कागजातहरू देखिएका चाहिँ कुराहरू सबै त्यही कुरा लेखिएको छ। अब यसमाथि अब कसरी कसरी बुझ्नु भएको छ लुकाउने अर्को कुरा भने, किनभने मेरो लागि लुकाउनु त केही थिएन होइन, मैले त्योभन्दा फर्दर कुरा पनि देखेको भए अरू कसैले नलेखेकोमा दफा 36 कुरा र दफा 89 कुरा चाहिँ लेख्ने आँट कसैले नगरेको त्यहाँ लेखिएको छ, त्यो त देखिने कुरा हो, प्रतिवेदन पनि हेरिसक्नुभयो तपाईँहरूले भने अब यसमाथि पनि छलछाम भयो होला अथवा अपराधीलाई लुकाउन आयो भन्नु भनेको कुरा चाहिँ त्यो कुरा चाहिँ अब उहाँलाई नै सोध्नुपर्छ, मलाई सोध्नु होइन, अब उहाँले बुझ्नु पर्यो।
तपाईँहरूले जुन प्रतिवेदन बुझाउनु भएको छ प्रतिवेदनमा उल्लेख विषयहरूमाथि अनुसन्धान भयो भने दोषीले कारवाही पाउँछन्, निर्मलाले न्याय पाउँछन् होला?
त्यही त नि मैले भनेकै त्यही छ नि 100% त्यहाँ लेखेकै छ नि त्यहाँ प्रष्ट रूपमा लेखेको छ यो कुराहरू किन गर्यो भन्ने कुरा त तपाईँ सम्पूर्ण चाहिँ सर्वसाधारणदेखि लिएर तपाईँको सञ्चारकर्मी मित्रहरूले प्लस आम नागरिकले बुझिसके त्यो कुरामा त यो कुरा बुझ्नलाई अब हिजो केही कुरामा थाहा थिएन खालि धोएको कुराहरू कपडा धोएको कुरा मात्रै को बाहिर आएको थियो नकली चाहिँ तपाईँको चाहिँ ल्यासी लगाएको कुरा चाहिँ स्याम्पलमा चाहिँ नि गरेको कुरा अम्बलाई चाहिँ प्रमाणमा लिएको नलिएको कुरा कापी चाहिँ माथि भुइँमा भएको कापीलाई पानीमा चाहिँ 1 मिटर पर चाहिँ पानीमा रहेको कुरा मुसुलमान लेखियो कुरा त्यो गम्भीर कुरा हो नि अब यो कुरा किन गरियो के को लागि गरियो भन्ने कुरा त्यहीँबाट गएको छ प्रष्ट रूपमा चाहिँ हामीले मैले भन्ने गरेको छु सेकेन्ड लाइन अफेन्डर हो यसरी गर्नु भनेको सेकेन्ड लाइन हो फौजदारी न्याय पद्धतिलाई नै क्ल्यास हुने गरी चाहिँ गर्नु हो यो कुरालाई अहिले नै अहिलेको मुलुकी अपराध छैन अपराध भनेर भनिसक्यो प्रष्ट रूपमा अपराध हो भनेर भनेको छ त्यत्रो सजायको व्यवस्था गरेको छ अनि कसरी त्यहाँ चाहिँ त्यहाँ ढाँचो गर्नु ल्यायो भनेको फेरि साँच्चीकै प्रमाणले भेट्ने त देख्ने चाहिँ त्यो त्यो अन्य कुरा देखेको छ नि त्यहाँ अन्य चाहिँ साधन बुढाहरूको विषयको कुरा होला अथवा चाहिँ त्यो हाम्रो के अरे त्यो किरण विष्टको नागरिकताको विषयको कुरा त्यहाँ लेखिएको छ होइन त्यो सम्पूर्ण कुरा त त्यहाँ लेखिएको छ नि ती कुरालाई राम्रोसँग अध्ययन गर्नु पऱ्यो त्यो अध्ययन गरिसके त्यो एङ्गलबाट अब अगाडि बढ्यो समातेपछिमा चाहिँ हुन्छ
शारदाजी यहाँलाई के लाग्छ उहाँको कुरामा सहमत हुनुहुन्छ यदि उहाँले भन्नुभयो प्रतिवेदन मै उल्लेख भएका कुराहरूमाथि अनुसन्धान भयो त्यही अनुसार अनुसन्धान भयो भने दोषीले कारवाही हुन्छ भनेर दावी गर्नुभयो
होइन उहाँले दावी गर्नुभन्दा पनि त्यो कुरा त मैले अघि भनिसकेको छु केही केही बुदाहरू यसमा कानुनी बमोजिम परमा ठोस परमाका बुदाहरू छन् त्यसलाई नेपाल सरकारले सिरियसली रूपमा लियो भने निर्मलाको हत्केरालाई कानुनको दायरा उभाउन सकिन्छ अघि त मैले भनिरहेका छु नि तर केही केही यस्ता बुदाहरू चाहिँ तोडमोड गरिएको छ अघि पनि मैले भनिसकेको छु भने तपाईँको 4 गते भीमदत्त नगरपालिका 19 दिलीप विष्टलाई मेन्टल डिस्टर्ब भएकोलाई सार्वजनिक गर्यो र त्यहाँका जनताले आन्दोलन गर्यो भने साउन फेरि साउन 7 र 8 गते प्रदर्शनकारीले उत्तेज ढङ्गले चाहिँ नि सामूहिक तोडफोड गरियो भनेको छ कि निर्मला जब यता प्रतिवेदनमा यति ठुलो मिस्टेक हुन्छ भने निर्मला 10 गते हराएकी हुन् नि 11 गते लास भेटिएको हो यहाँ साउन 7 र 8 गते भन्ने उल्लेख छ भने साउन 7 र 8 गते त्यहाँका जनताले कुनै सरकारी निजी सम्पत्ति तोडफोड गरेकै छैनन् आन्दोलन गरेकै छन् त्यतिखेर निर्मला जीवित थिइन् भने यति ठुलो मिस्टेक हुन सक्छ यत्रो प्रतिवेदनमा हेर्नुहोस् न ठाउँ ठाउँमा मिस्टेक छ भनेपछि आज 30 दिनसम्म यत्र विज्ञहरू सहसचिव उपसचिव 3 डिआइजी बसेको प्रतिवेदन यति मिस्टेक हुन्छ दिउँदै मान्छेलाई 7-8 गते पहिले नै मारिदिने भन्नुहोस् त भने आज आफै हामीलाई यिनी कुरामा धेरै व्यस्त भए तोडफोड गरिएको छ धेरै मिस्टेक छ आखिर वास्तवमा जो अहिले हाम्रो चाहिने केसीजीले भन्नुभयो त्यो कुरा अघि पनि मैले भनिरहेको छु त्यो सबै कुरा अम्बाको कुरा पेनको कुरा कापीको कुरा नबिजेको राइटिङ नबिजेको तपाईँको सबै कुरा त त्यहाँका जनताले अहिलेदेखि त आन्दोलनमा दाहा लगाइरहेका छन् यो यो भएको छ यो ठाउँमा यस्तो छ तपाईँको घटनास्थल सिल नगरेको लुगा धोएको लुगा जलाइएको मामा डुप्लिकेट मामा खडा गरिएको प्रहरले चाहिने 12 गते बुवा चाहिँ इन्डियादेखि आएको 11 गते चाहिने एउटा डुप्लिकेट चाहिने किर्त औँठा छाप लगाएको प्रहरी मुचुल्कामा त्यो त जनताले भनिरहेका छन् नि जनताले बोलिरहेका छन् नि टोली भन्दा धेरै परमा त कञ्चनपुरका जनतालाई थाहा छ नि उहाँ त बोलिरहनु भएको छ
केसीजी उहाँले उठाउनु भएको प्रश्न खास गरी निर्मला पन्त साउन 10 गते हराइन् तर 7 र 8 गतिको कुराहरू पनि उल्लेख भएको छ अरे
हाम्रो कार्यादेशमा 2 कुरा लेखिएको छ कार्यादेशमा हामीलाई फेरि आएर 7 गते आइसकेपछि पछिल्लो घटनाको विषयमा पनि उल्लेख गर्ने एउटै प्रतिवेदनमा भएको पहिला त्यसरी बुझिदिनु पऱ्यो कि यो प्रतिवेदनमा घटना एउटा निर्मला पन्तको विषयमा चाहिँ छानबिन गर्न लगाएको छ सरकारले अर्को कुरा हामीलाई दिएको एउटा अर्को कार्यादेश फेरि पत्र आएको छ त्यो पत्रमा के भन्यो भने नीति 2075 के अरे यो भदौ 7 र 8 गते भएको घटनाको सन्दर्भमा भएको क्षतिको सम्बन्धमा र बल प्रयोगको सम्बन्धमा मानवीय त्यो जुन क्षतिको विषय छ त्यो विषयमा समेत पनि प्रतिवेदन पेस गर्ने भन्ने कार्यदेश हामीलाई छ सायद त्यो कार्यदेशको अगाडि ताना पनि होला प्रतिवेदन राखेको छ नभए त यदि कसैलाई चाहिन्छ भने त्यसको प्रगति मसाउँछ सरकारले दिएको कार्यदेश त्यो आधारमा लेखिएको र त्यो दिनमा बल प्रयोगको विषयलाई पनि लेखेको छ राम्रोसँग अध्ययन गरिदिनु पऱ्यो त्यो दिनमा बल अत्यधिक बल प्रयोग गरिएको भन्ने विषयमा कुन ठाउँबाट चाहिँ बल प्रयोग गरियो, कहाँ चाहिँ एसएलआरका चाहिँ बल प्रयोग गरियो भन्ने कुरालाई चाहिँ त्यहाँ लेखिएको छ, बल प्रयोग गरिएको छ, जस्तो ट्राफिक चौकबाट चाहिँ बल प्रयोग गरिएको छ भन्ने कुरा चाहिँ लेखिएको छ। त्यसैले के बुझ्नु पर्यो भने हामीले प्राप्त गर्ने प्रमाणहरू जनताबाटै लिइयो, हामीले देख्ने हेरे नि उहाँले के बुझिदिनु पऱ्यो भने हामी छुट्टै गर्ने अर्को लोकको मान्छे त होइन, बुझ्ने त्यही जनताले दिएको कुरा हो र जनताले जसो जनताले दिएको भन्दा फरक कुराहरू चार पाँचवटा कुराहरू फरक समितिले हेरिएको छ, गम्भीर कुरा जस्तो जनताले भनेकै होइनन्। 11 गते आएको मान्छे मुचुल्काङमा सही छाप थियो भने कसलाई थाहा थियो, प्रदूषणहरूको मुचुल्का विषयमा जनतालाई थाहा हुन्छ, त्यो समितिले भनिदिएको। अनि अम्बाको विषयलाई प्रमाणमा राखिएको छ कि छैन भन्ने कुरा जनतालाई थाहा थिएन, त्यो कुरा चाहिँ प्रमाणमा छैन, कुनै मुचुल्कामा छैन भन्ने कुरा समितिले लेखिएको छ। अनि तपाईँको चाहिँ स्याम्पलको विषयमा जनतालाई थाहा थियो, स्याम्पललाई कहाँ थियो, कसले चेन्ज गर्यो, कसरी चाहिँ कति गते र कति गते बनायो भन्ने कुरा त्यो एकै लेखिएको। मुचुल्कामा काफी 1 मिटर पर पानीमा थियो भन्ने कुरा कसलाई थाहा थियो, त्यो जमिनमा भएको सबैलाई थाहा थियो तर मुचुल्का काफी चाहिँ पानीमा थियो भन्ने कुरा थियो, त्यो कुराको उल्लेख गरिदिएको छ। अनि तपाईँको त्यो लगायतका अन्य कुराहरू पनि हामीले बल प्रयोग लगायतका कुराहरू धेरै कुराहरू गम्भीर कुराहरू चाहिँ प्रश्न गरेर उठाइदिएको छ। र अर्को कुरा के बुझ्नु पऱ्यो भने प्रतिवेदनमा पनि आउने भनेको जनताकै कुराहरू आउने हो, जनताले भनेकै कुरा आउने हो, जनताले भनेका भन्दा फरक कुराहरू ल्यायो भने हामी फल्स हुन्छौँ, जनताले एउटा कुरा भनेको छ, जनताले भनेको भन्दा फरक कुरा चाहिँ ल्याउनु चाहिँ प्रतिवेदनमा मिल्दा पनि मिल्दैन, होइन। जनताले भनेको कुरा त्यहाँ भएका कागजातमा भएका मिस्टेकका कुराहरू कसले गर्यो भन्ने कुरा नै ल्याइदिने हो हामीले, प्लस यो चाहिँ आधिकारिक रूपमा बाहिर ल्याइदिने कुरा हो, हिजो यसलाई चाहिँ वैधानिक थिएन, आज समितिले गठन गर समितिले चाहिँ उल्लेख गरेर प्रतिवेदन बुझाइसकेपछि नेपाल सरकारको लागि त्यो वैधानिक डकुमेन्ट हो, वैधानिक हिजो बाहिर दिए भने पनि त्यसलाई वैधानिकता हुँदैन। अब अहिले वैधानिकताको लागि तपाईँको यो मुलुकी अपराध संहिताको दफा 36(2) कुरा, दफा 99 कुरा पनि प्रष्ट रूपमा त्यहाँ लेखिएको छ। त्यसैले यो विषयमा अब फरक ढङ्गले प्रत्येक व्यक्तिले फरक फरक ढङ्गले बुझ्नु स्वाभाविको, त्यसको गहिराईमा कानुनले आधारहरू के छन् बुझ्नु पनि फरक हो, उहाँहरू कसरी बुझ्नु सक्यो, उहाँहरू फरक फरक मान्छेले बुझ्ने उहाँहरूको आफ्नै धारणा हो। तर मलाई के लाग्छ भने समितिका सदस्यहरूले प्राप्त गरेका कुराहरू र मैले चाहिँ आफ्नो चाहिँ फरक मतमा राखेर देखेका कुराहरू एकदम तथ्यमा आधारित छन्, प्रमाणमा आधारित छन् र आम जनताले भन्ने गरेका कुराहरूमा आधारित छन्। यदि तथ्यमा आधारित भएन, प्रमाणमा आधारित भएन, आम जनताले भनेको भनाइभन्दा चाहिँ फरक आयो भने त्यो कुनै प्रमाणै भएन नि, त प्रतिवेदनै भएन। त्यसैले यो विषयमा जति प्राप्त भएका छन् संयुक्त व्यक्तिहरूको विषयमा जे जे कुराहरू लेखेका छन् त्यो प्राप्त चाहिँ त्यही एङ्गलबाट गएपछिमा एकदमै मलाई लाग्छ म एकदम सिक्योर छु त्यहाँबाट यस्तो चाहिँ निराकरण चाहिँ हुन्छ।
शारदाजी, खास गरी अब यही घटनालाई लिएर पनि पटक पटक छानबिन समितिहरू बने, प्रहरीका प्रमुखहरू फेरिए, अब चाहिँ के लाग्छ यो छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन होला र निर्मलाका दोषीले कारवाही पाउला भन्नेमा तपाईँ कस्तिको विश्वस्त हुनुहुन्छ?
अब यो छानबिन समितिले तयार पाएको प्रतिवेदनमा नेपाल सरकारले यसलाई छिटो कार्यान्वयन गरेर वास्तविक निर्मलालाई अब न्याय दिनुपर्छ, निर्मलालाई निर्मलाको हत्यालाई कानुन कार कटकामा उभाउनुपर्छ। अलिकति मैले यहाँनिर फेरि के जोड्न चाहे केसीजीको नै कुरामा, जस्तै त्यहाँ एउटा कुनै उसबाट यति राउन्ड गोली चलेको छ भन्ने कुरा उल्लेख भएको छ, त्यो कसले चलाएको, कुन प्रहरी वा कुन डिएसपी, कुन इन्सपेक्टर, कुन असही कसले चलाएको, त्यसको व्यक्तिको नाम पनि त्यहाँ किटान गरिदिएको भए त्यो अझ प्रतिवेदनमा त्यो एउटा राम्रो सपोर्ट हुन्थ्यो। त अर्को कुरा मैले यहाँ के जोड्न चाहेँ भने धेरै कुराहरू उहाँले भन्नुभएको छ, कञ्चनपुरको जनताले भनेको बमोजिम यो प्रतिवेदनमा हामीले उल्लेख गरिदिएका छौँ र कञ्चनपुरका जनताले भनिरहेको त्यो आधिकारिक नेपाल सरकारले र कानुनले नमाने तापनि हिजोको दिनमा त कञ्चनपुरका जनताले उहाँले प्रतिवेदनमा लेखेको हु बहु त भनिरहनु भएको थियो नि, अनि त्यही उल्लेख छ नि। र कञ्चनपुरवासीले हामीले एउटा नयाँ कुरा यो प्रतिवेदनमा के सुन्न चाहेको थियौँ भने निर्मलालाई कसले कहाँ लग्यो र कसरी के भयो र कुन ठाउँमा निर्मलाको हत्या गरियो र हत्या गर्ने व्यक्ति को को हुन् भनेर यो प्रतिवेदनमा पनि, किन उहाँले नाम सहित साइन गरिदिएको भए जनताले विश्वास गर्न सक्थ्यो, अधिकार छैन भन्दा गृह मन्त्रालयको सहसचिव हुनुहुन्थ्यो, तिनवटा डिआइजी हुनुहुन्थ्यो र त्यो समिति तिनवटा डिआइजी भइसकेको समितिमा त मलाई लाग्छ कानुनी मलाई थाहा छैन केसीजीलाई पनि थाहा छ होला, जब नेपाल सरकारका तिनवटा डिआइजी त्यो समितिभित्र भइसकेपछि निर्मललाई कहाँ कसले कसरी कतिजनाले हत्या गर्यो भन्ने कुरा त उल्लेख गरिदिँदा राम्रो हुन्थ्यो भन्ने कञ्चनपुरवासी हामी जनताको यो मनको चाहना हो र यो आउँछ कि भन्ने हाम्रो तपाईँको हामीले विश्वास पनि गरेका थियौँ। आज यी कुराहरू आएन, प्रमाणका कुरा त्यहाँ उल्लेख भएका छन्, मैले अघि पनि भनिसकेको छु, जो कञ्चनपुरका जनताले भनिरहेका कुराहरू त्यहाँ उल्लेख गरेका छन् त्यसलाई हामी स्वागत गर्छौँ, त्यसलाई हामी धन्यवाद दिन चाहन्छौँ। मैले अघि भने त्यो स्थानीय छ, तर कञ्चनपुर जनताले त चाहेका थिए निर्मलाको हत्या कसले गरेको हो, त्यो पनि त्यहाँ तिन तिन डिआइजी त्यो समितिभित्र उहाँहरू त फुल अधिकार प्राप्त हो, अधिकार पाएका व्यक्तिहरू डिआइजीजीहरू, त उहाँ भएको समितिमा यो पनि आउँछ कि भन्ने जनताको एक किसिमको जनताले अपेक्षा गरेका थिए, होइन त्यो आएन, त्यो आएन के त्यो नआइसकेपछि
केसीजी, खास गरी उहाँले उठाउनु भएको प्रश्न, किनकि त्यो समितिभित्र अनुसन्धानमा दखल राख्ने व्यक्तिहरू तपाईँहरू हुनुहुन्थ्यो, डिएजी साहबहरू पनि हुनुहुन्थ्यो, यत्रो धेरै कुराहरू लेख्नु भएको छ, के त्यही प्रतिवेदनमा हत्या निर्मलाको यो व्यक्तिले गरेको हो यसरी गरेको हो भन्ने कुरा पनि उल्लेख गर्न सकिन्थ्यो?
मैले अघि नै यो कुरालाई फेरि मैले कति दोहोऱ्याउने होइन, मैले अघि भने केही कुरा गर्नको लागि कारवाहीको लागि अनुमानको भरमा चाहिँ लेख्ने कुरा होइन, पहिलो कुरा चाहिँ प्रमाण नै महत्त्वपूर्ण कुरा हो, यी कुराहरूको आधारमा किन गरियो भन्ने कुरा हो। हाम्रो कुरा भनेको तपाईँको यो व्यक्तिलाई हो भनेर हामीले अभियोजन गर्ने अनि मुद्दा चलाउने अथवा चाहिँ थुनेर राख्ने भन्ने हामीलाई त्यो अधिकारको विषय होइन। अब हामीले बाटो चाहिँ सोझाइदिएका छौँ, यहीँ भएका कमजोरी यहीँ जुन पनि भन कुराहरू चाहिँ गरिएको छ, कुन नियतले गरिएको हो ती कामहरू, के काम गर्ने मान्छेहरूबाटै तिम्रो कुराहरू खुल्छ भन्ने कुरा भनेकै छ, होइन अन्य भएका कमजोरीहरूका कुरा पनि त्यहाँ भनिएकै छ। त्यसैले हामीले जे कार्यदेश दिएको थियो सरकारले, त्यो कार्यदेश दिएको कुरालाई हामीले इमान्दारीपूर्वक गरेको छौँ। हामीले त्यो एउटा कुरा के बिर्सनु हुँदैन भने फौजदारी न्याय प्रणाली हाम्रो कस्तो छ त्यो के पनि हामी जानिनुपर्छ। हामीले अहिले नै हामीले चाहिँ तपाईँको यो अपराधी यही हो भनेर घोषणा गर्यो भने अदालतको काम के रह्यो, अनि तपाईँको चाहिँ प्रहरी र सरकारी ओपिनको काम के रह्यो, त्यसैले यो कुरा मुख्य कुरा हामीले भएका तथ्यहरू प्रमाणहरू चाहिँ हामीले दिएका छौँ, बाँकी कुरा राज्यका अन्य निकायले गर्ने हो, त्यसैले त्यसरी नै बुझिदिनुपर्छ।
तपाईँले एउटा फरक मत पनि फरक राय सुझाव पनि दिनुभएको छ, त्यो राय सुझावमा समितिका अन्य सदस्यहरूले किन आफ्नो राजी देखाउन सकेनन्, किन सहमति जनाउन सकेनन्?
त्यो विषय पनि मेरो विषयभन्दा उहाँहरूकै विषय भयो होइन, मेरो विषयमा मैले माथि गरेका कुराहरू तपाईँको मुलुकी अपराध संहितामा भएको उल्लेख भनेको अपराध हो, यसलाई चाहिँ अपराधै भनेर भन्छ किनभने यसलाई चाहिँ अपराध गरिएको भनेर उसले चाहिँ राज्यको कानुनले अपराध मानेको छ भने त्यो अपराधलाई मैले लेख्न चाहिँ कुनै ठुलो कुरा पनि होइन। राज्यले अपराध मानेको कुरालाई माथि गरेका गतिविधि अपराध हो भनेर मैले लेखेँ, अब उहाँहरूले किन चाहिँ मान्नु भएन त्यो उहाँहरूलाई नै सोध्नुपर्छ।
अन्त्यमा खास गरी अब निर्मला पन्तको जुन तपाईँहरूले प्रतिवेदन बुझाउनु भयो त्यो प्रतिवेदन कार्यान्वयन होला भन्नेमा चाहिँ कतिको विश्वस्त हुनुहुन्छ यहाँ आफू?
होइन, राज्यले गर्छ, सरकारले गर्छ, अब किनभने प्रतिवेदनै तपाईँको जस्ताको प्रत्येक बाहिर प्रतिवेदन ल्याइसकेपछि अब यो प्रतिवेदन आइसकेपछि पक्कै पनि कारवाही हुन्छ, अगाडि बढ्छ।
हस्, यहाँलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद। अधिकारकर्मी शारदा चन्दज्यू, खास गरी धेरै कुरा सदस्य छानबिन समितिका सदस्य वीरेन्द्र केसीज्यूले पनि भन्नुभयो, त्यो छानबिन समितिले बुझाएको प्रतिवेदन का केही बुदाहरूमा तपाईँको पनि सहमति छ, केही बुदाहरूमा छानबिन समितिले गल्ती गरेको, त्यो साउन 7-8 गतेका कुराहरू उठाएको विषयमा गल्ती गरेको कुरा पनि यहाँले भन्नुभयो, अब चाहिँ प्रहरी प्रशासनले र सरकारले यो अनुसन्धानलाई, यो घटनाको अनुसन्धानलाई चाहिँ कसरी अगाडि बढाउनु पर्छ?
अब सरकार, नेपाल सरकारले चाहिँ नि प्रतिवेदन अहिले चाहिँ नि सार्वजनिक गरिसक्नु भएको छ, यसमा अघि पनि धेरै मैले पनि भनिसकेँ, केसीजीले पनि भनिसक्नु भयो, र प्रतिवेदनमा भएका ती ठोस प्रमाणलाई टेकेर उहाँले तुरन्त कार्यान्वयनलाई अघि बढाइदिनुपर्छ, निर्मलाको हत्यालाई कानुनको कठघरामा भइदिनुपर्छ। फेरि मलाई त्यहाँ के कुरा थपे भने, जस्तै केसीजीले त मैले यो समितिभित्र बसेर यदि वास्तवमा हत्यारालाई नै कानको कटकेरामा उभाउने प्रतिवेदन मैले तयार गर्ने हो भने त मलाई त ज्यानै मार्ने थ्रेट आयो, मलाई त ज्यानै अब के धम्की आयो भन्ने कुरा बोलिरहनु भएको थियो नि। त्यो कुरा पनि मलाई यो योबाट चाहिँ नि यस्तो धम्की आएको थियो, नम्बर थियो होला, उहाँलाई फोन गर्यो होला भने त्यो कुरा पनि यो प्रतिवेदनमा उहाँले उल्लेख गर्नुपर्ने, त्यो पनि फेरि जनतालाई गुङ्गा राख्ने काम स्वयमै केसीजीले गर्नुभयो। जस्तै अरू केसीजीले पनि के भन्नुभयो भने हामीले यही हत्यारा हो भनेर जजको काम गर्नुहोस् भनेको होइन, प्रहरीको एन अनुसार प्रहरीको काम कर्तव्य अधिकार त सबैलाई थाहा छ नि, तिन तिनवटा डिआइजी भइसक्यो, डिआइजीले पाउनु भएको अधिकार त्यहाँ प्रयोग गरिदिए हुन्थ्यो, निर्मलालाई कहाँ कसले कसरी लगेर कसरी हत्या गरिएको हो, यसरी हत्या गरियो, यसरी लग्यो, यतिजना हुन् भनेर उहाँले कोड गरिदिएको भए सायद नेपाल सरकारलाई त्यो पनि सहयोग हुन्थ्यो, अपराधीलाई तुरुन्त तपाईँको जाने कानुनको कटघरा हो भने। तपाईँले देखिरहनु भएको छ हिजोको दिनमा सुन काण्डमा दुईवटा एसपी एउटा एसएसपीलाई चाहिँ निलम्ब गरेको थियो, फेरि हिजो अस्ति फुकुवा बोल्नु भयो नि, फेरि उहाँ चाहिँ अब मान लाग्छ उहाँहरू फेरि तपाईँको बहाली हुँदै हुन्छ, कतै यो प्रतिवेदनले फेरि निलम्ब भएका छ सातजना परिवारलाई फेरि तपाईँको यसो हतम्याद हुन्छ, मलाई त छ महिनाभन्दा धेरै चाहिँ निलम्ब राख्न सकिन्न, फेरि के था यही प्रतिवेदनका यी भनेका कुराहरूलाई नेपाल सरकारले टेकेर फेरि फुकुवा गरिदिने हो कि। आज कञ्चनपुरवासीलाई यो डर लागिरहेको छ, यो चिन्ता लागिरहेको छ, उहाँले त हिजो राजीनामा दिनुभन्दा पहिले त धेरै कुरा गर्नुभएको थियो नि केसीज्यूले, र पत्रकार सम्मेलन गरिसके पनि उहाँले के भन्नुभएको थियो, मैले यो यो समितिमा बसिरहँदा वास्तविक निर्मलाको हत्यारालाई यो प्रतिवेदनमा मैले उल्लेख गर्दा म त असुरक्षित भएँ, मेरो परिवार असुरक्षित भयो, नेपाल सरकारलाई उहाँले गुहार्नु भएको थियो नि, ज्यान सुरक्षा लागि निवेदन दिनुभएको थियो नि, र यदि हत्यारालाई सार्वजनिक गरिदिने हो भने कञ्चनपुर जिल्लामा अशान्ति हुन्छ भन्नुभएको थियो, उहाँको कुरालाई टेकेर तपाईँको संसदमा गृहमन्त्रीज्यूले केसीजीले भन्नुभयो मोटो मोटो बाइकमा यस्तो मान्छे आयो र केसीजीलाई फेट गर्यो, उहाँले गृहमन्त्री नै बोलिरहनु भएको छ नि, आखिर यो नौटङ्की नाटक कसको लागि हो, किन यति रचिरहेको छ, अब दुःख नदिनुहोस् सुदूरपश्चिमका जनतालाई।
उहाँको त्यो द्वेष चरित्रले खास गरी कञ्चनपुर र यहाँका सुदूरपश्चिमका बासिन्दालाई झनै सशङ्कित बनायो भन्न खोज्नु भएको
हो, एकदम एकदम अहिले सुदूर प्रदेश नम्बर सातका जनतालाई तपाईँको चाहिँ नि उहाँको अहिले गरेका क्रियाकलाप कतिखेर आफू हिरो बन्न राजीनामा दिने, फेरि चाहिँ नि फेरि त्यहाँ गृहमन्त्री मन्त्रालयमा सम्झौता गर्ने, फेरि पुनबहाली गर्ने, फेरि यस्तो प्रतिवेदन गर्ने, वास्तव जनताले त धेरै अपेक्षा राखेको थियो नि केसीजीबाट, वास्तविक निर्मलाको हत्यारा अपत्ता लाग्छ भन्ने कुरा त अपेक्षा राखेको थियो नि, आज मा लाग्छ सुदूरपश्चिमका जनता यो प्रतिवेदनले निराशै भयो जस्तो लाग्छ, किनभने हामी यति निर्मला न्याय पाउनु पर्छ भने शान्तिपूर्वक हामी होमिएका छौँ भने हामी यति निराश भएका छौँ भने वास्तविक निर्मलाका आमा बुवा कति निराश भएका होला। आज यहाँ त नि के म त के भन्न चाहन्छु भने जानी जानी यति परमार नष्ट गर्नु त्योभन्दा ठुलो परमार के चाहिन्छ, अपराधीलाई कानको कटघरामा उभ्याउनु, आज आम जनताले जानेका छन् नि, सुदूरपश्चिमवासीले बुझेका छन् नि, फेरि यो प्रतिवेदन के छ यो हो, उहाँले कानुनको कुराहरू कोड कोड गरेर लेख्नु भएको छ, कानुनको कुरा उहाँले भनिरहनु भएको छ, हामीले सुन्यौँ र हामीले अध्ययन पनि गर्यौँ, तर कुल मिलाएर सुदूरपश्चिमका जनता राष्ट्रका जनताले चाहे जस्तो भन्नुपर्दा पनि निर्मलालाई हत्या गर्ने व्यक्तिहरूको नाम यहाँ उल्लेख भएन, बारम्बार जनताले त भनेछ नि परमा नष्ट भयो, परमा नष्ट भयो, आन्दोलन गरे, गोली चलायो, सरकारले दमन गर्यो, सबै कुरा गर्यो नि, आखिर त्यो त्यति ठुलो शक्तिशाली को हो त, ल भन्नुहोस् त आज प्रतिवेदनमा पनि त्यति ठुलो शक्तिशालीको कोड एउटा चाहिँ पनि गरिएको छैन, को हो त त्यति शक्तिशाली, आज जनताले यो बुझ्न चाहेको छ जनताका जो क्वेसन छ
भनेपछि अहिले पनि जो प्रतिवेदन आयो एकदमै ठुलो प्रतिवेदन आएको छ, तर पनि यहाँका बासिन्दाले हजुर यहाँका बासिन्दाले अझै पनि निर्मला पन्तले न्याय पाउनेमा चाहिँ आशंका कायमै रह्यो
होइन, अब सरकारले बारम्बार
बबिता बमलाई नै सेफ गरेको, रोशनी बमलाई नै सेफ गरेको र बारम्बार नेपाल सरकार आफै चिप्लिरहेको हुँदा आफै चिप्लिरहनु भएको छ है। कहिले भन्नुहुन्छ मेरो घरमा लास हुनुहुन्छ, कहिले बबिता दिदी बहिनीको बारेमा एनटिभी जनता कार्यक्रम बस गर्नुहुन्छ, अस्ति पीडित निर्मलाको आमा बुवा ज्ञापन पत्र बुझाउँछ त त्यहाँ पनि सम्माननीय प्रधानमन्त्रीले बबिताका बम दिदी बहिनीका बस गर्नुभयो भने बारम्बार नेपाल सरकारले बबिता दिदी बहिनीको बस गर्छ र बारम्बार नेपाल सरकार चिप्लिन्छ भने साँच्चीकै यो प्रतिवेदनमा के नेपाली जनता सुदूरपश्चिम जनताले न्याय पाउलान् त भन्ने शङ्का उशङ्का मात्र हो। शुभकामना दिन चाहन्छौँ र निर्मलाले न्याय पाओस्, नेपाल सरकारले यो प्रतिवेदनलाई छिटो छिटो भन्दा छिटो कार्यान्वयन गरून् र निर्मलाको हत्यारालाई सार्वजनिक गरून् र अब देशभरि निर्मला सा छोरी हामीले गुमाउन नपरोस् र निर्मला सा छोरी त्यसरी दर्दनाक किसिमले तपाईँको बलात्कार गरेर हत्या नगरियोस् भन्न पनि यो सुझाव पनि म नेपाल सरकारलाई दिन चाहन्छु।
हस्, कार्यक्रमका लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो महिला अधिकार कर्मी र निर्मला पन्तको न्यायका लागि भइरहेको आन्दोलनमा अगुवा गर्दै आउनुभएकी शारदा चन्द र हामीले छानबिन समितिका सदस्य वीरेन्द्र केसीसँग पनि कुराकानी गर्यौँ। खास गरी निर्मला पन्तको अनुसन्धानका लागि गठित एउटा छानबिन समितिले, उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानका लागि प्रहरीले चाहिँ पटक पटक लापरवाही गरेको कुरा त्यो प्रतिवेदनमा उल्लेख गरिएको छ। तर कुनै कुनै बुदामा अहिले पनि कञ्चनपुरवासी, त्यहाँका महिला अधिकार कर्मी, आन्दोलनकर्ताहरूले असहमति जनाएको कुराको विषयमा आज हामीले छलफल गऱ्यौँ। आज हामीले खास गरी धनगढी उपमहानगरपालिका क्षेत्रमा लाल पूर्जा र नेताहरूले चुनावी एजेन्डा बनाउने, लाल पूर्जा बाँड्ने भनेर, तर त्यो एजेन्डा निर्वाचन सकिएसँगै सेलाएर जाने भन्ने विषयमा पनि छलफल गर्ने भनेका थियौँ। तर हिजो राति मात्रै यो छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि हामीले विषय फेर्नु पर्यो र आज हामीले यो विषयमा कुराकानी गर्यौँ। भोलिका दिनमा धनगढी उपमहानगरपालिका क्षेत्रमा देखिएको लाल पूर्जाको समस्याको विषयमा पनि हामी कुराकानी गर्नेछौँ। तर आजका लागि कार्यक्रमबाट मनोवराज पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।